उज्यालो 90 नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट प्राविधिक साथी दिनेश निरोलासँगै म अच्युत घिमिरे बुलबुलको स्वागत छ। कार्यक्रम श्रुति सम्वेकमा हामी आजको श्रृङ्खलामा तेजप्रसाद सिटौलाका कथाहरू लिएर आएका छौं। आज एकै श्रृङ्खलामा पूरा हुने केही कथाहरू हामी सुन्छौं। तेजप्रसादका कथा शीर्षकको कथा संग्रहमा तेजप्रसाद सिटौलाका विभिन्न कथाहरू संग्रहित छन्, जसमध्ये हामीले सुन्ने पहिलो कथाको शीर्षक छ बुढो कुसुमको रुख र सानो। ममता पनि अजीब हुन्छ, त्यसमा पनि किशोरपन, अबोधपन, स्वच्छ स्निग्ध हुन्छ। अचलले गति पाउँछ, निर्बलले बल, जो छैन त्यसको पुष्टि हुन्छ। उसको जिद्दी अति मिठो, बालावस्था हार मान्दै जान्दैन, बरु त्यो आँसु बनिदिन्छ। कसरी भन्ने त्यो कमजोरी, अन्ततः जित त्यसैको हुन्छ। सुतेर राति बिउजिएपछि कोल्टी फेर्दै सानो भन्छे, यो झ्याल बन्द गर्नुहोस्। म उसको नजिक पुग्दछु, भदौ महिनाको गरम, त्यसै उसको शरीर पसिनाले लथपथ छ, तथापि ऊ भन्छे झ्याल बन्द गर्नुपर्छ। किन झ्याल बन्द गर्नु सानो, त्यो रुख देखिन्छ अनि त्यसले के हुन्छ त, त्यहाँ भूत बस्छ नि, मलाई डर लाग्दछ। म अवाक हुन्छु, ऊ अलिकति हाँसिदिन्छे, पश्चात निदाइहाल्छे। म निकै बेर उसका छेउमा बस्दछु, सपनामा पनि ऊ यस्तै के देख्थ्यो हो, यदा कदा निन्द्रामा आत्तिएर उठ्दछे, फेरि केही पछुतो माने झैँ आफै छक्क पर्छे। तैपनि उसको हडबडाएको मन भनिहाल्छे, झन्डै भूतले खाएको, निकै बेर ऊ निदाउनै सक्दिन। बाहिर ढकमक जुन लागेको हुन्छ, झ्याल हुँदै चन्द्रकिरणहरू कोठामा सरिएका छन्। मेरा आँखा त्यही रुखमा लाग्दछन्। घरको उत्तर पोखरीको डिलमा बुढो कुसुमको रुख खडा छ, धरहरा जस्तो यो विशाल रुख, कङ्कालको थुप्रो जस्तो लाग्दछ। रुखको छाया पोखरीमा उत्रिएको छ, यसको वरिपरि सपाट सफा छ। यहीँ सानो र उसका साथीहरू दिनमा घण्टौँ खेलेर बिताउँछन्। बुढो कुसुम उनीहरूको अनन्य मित्र र संरक्षक जस्तो सधैँ मानव उनीहरूको बाटो हेरिरहेको हुन्छ। मेरो छोरीको उमेर 5 वर्षले ऊ जति निर्दोष र अबोध छ, त्यसै अनुरूप बुढो कुसुम भएको पाउँछु म। कैयौँ दशक खाएको घाम र पानी, हुरी र बतास, सतत सङ्घर्षमा यसको जीवन बितेको हुन्छ। यस लामो अवधिमा उसका मुनि बसी शीतल ताप्नेहरू अब कति बितिसके, यसका हाँगा र पातले जल्ने चुलाहरू खण्डहर भइसके, अपितु जीर्ण शीर्ण आज पनि यो जीवित छ। जीवित छ बिचरा, रोगले ग्रस्त अनुहारमा चाउरीका मुजा बोकी मृत्युको प्रतीक्षामा बसेको बुढो मान्छे जस्तो, आधा प्राय सुकेको, हाँगाहरू धेरै काटिएका, सयार नपुगेको पुरानो भत्कन लागेको महल जस्तो। यथार्थमा बुढो कुसुम गोजीमा पेन्सल पट्टा राखी आफ्नो भयानक अतीतलाई सम्झी टोलाएर लट्ठी समाती बेलुकीको घाम तापी पिँढीमा बसेको बुढो लाउरे जस्तो छ। विवश तथापि पुरानो शालिक जस्तो, खरीको बोटलाई नदेख्दा घण्टाघर चिच्याए थियो अरे, अनि धरारा अनन्त पीडा बोकी मौन दर्शक बने थियो अरे। भोलि जब यो बुढो कुसुम नरहला कुन्नी, कमसेकम त्यसको टुप्पोमा बस्न हुच्चिल घुमी घुमी रोला, शोक मनाउला, अरू अरूले भन्लान् कस्तो अपशकुन्। सानो तिमीलाई भूत छ भनेर कसले भन्यो, म सोध्दछु। अनि त्यहाँ भूत छ नि, ऊ भन्छे। कसले भन्यो, सबै भन्छन्। भूत कस्तो हुन्छ, डरलाग्दो, राति भएपछि नानी बोकेर निस्कन्छ अनि केटाकेटीलाई देखेर खान्छ। कसरी खान्छ र, तिमी त कोठामा छौ, हात बढाउँछ, हात लामो हुन्छ, झ्यालभित्र आउँछ अनि समात्र लान्छ, अनि त खाइहाल्छ नि। मानिस मरेपछि भूत हुन्छ अरे, ऊ त्यसै भन्छे। म उसलाई लाख सम्झाउने प्रयास गर्छु, भूत हुँदैन, ऊ मान्ने होइन, दिनभर उसलाई त्यसै रूपमा नि खेल्नुपर्छ। त्यस बेला उसलाई सब याद हुँदैनन्। तर जब साँझ पर्दै जान्छ बुढो कुसुमको सम्झनासम्म असह्य हुन्छ। कति विरोधाभासपूर्ण, यति नजिक फेरि पनि दूर भाग्ने चाहना, दुवै अबोध, दुवै घनिष्ठ, परम मित्रता तथापि घृणा। एक रात म उसलाई प्रस्ताव राख्दछु, त्यो रुख काटिदिनुपर्छ। उस सहर्ष स्वीकार गर्छ, हुन्छ। अनि भूत भाग्छ होइन त? हो त नि, भूत मरिहाल्छ। उसको खुसीको सीमा रहन्न। उसले आमालाई भन्छ त्यो रुख काट्नुपर्छ, दिदीलाई भन्छ त्यो रुख काट्नुपर्छ बुबाले भनेको। ऊ आतुर हुन्छ सबलाई सुनाउन। सम्भव भए ऊ सबलाई रातारात खबर गर्ने थिए। कति सोझी छ सानो, उसलाई के थाहा कि रात र दिन दुई अलग संसार हुन्। जब दिन हुन्छ बुढो कुसुम र ऊ अभिन्न हुन्छन्, प्रगाढ छ उनीहरूको मित्रता। एक रात उसले मलाई स्मरण गराउँछ रुख काटिएको छैन। म उसलाई रुख काट्ने कुरामा आश्वस्त गराउँछु। म उसलाई भनिदिन्छु अब भूतहरूको नाम निशान रहने छैन। उदङ्ग पर्छ अनि एक दिन साँच्चै नै त्यो रुख टालिदो हुन्छ। चारजना लाठी बन्चर लिएर तयार हुन्छन्। सबै बुढो कुसुमको फेदमा जम्बा हुन्छन्। सानो लगायत छ सातजना त्यहाँ खेलिरहेका हुन्छन्। उनीहरूलाई हट्न भनिन्छ। सबै छक्क पर्छन्। स्थितिलाई बुझ्ने चेष्टामा सानो मेरो छेउमा आउँछ। बिस्तारै भन्छ बुबा यी मान्छे किन आएका? रुख काट्नलाई, म सहज उत्तर दिन्छु। ऊ केही हडबडाउँछ। उनीहरू मुखामुख गर्छन् अनि कसले पहिला विरोध गर्ने निर्णय हुँदैन। म रुख काट्नेहरूको योजनामा सम्मिलित हुन्छु, त्यसैले उनीहरूपट्टि ध्यान नै हुँदैन। यो रुख किन काट्ने? सानो एकाएक प्रश्न गर्छ। भूत भगाउन, म जवाफ दिन्छु। भूत? खोइ भूत, तिमीले रातमा भनेको भूत यहीँ त बस्छ होइन? ऊ चुप रहन्छे। सबको मुख निन्याउरो हुन्छ, सबैमा बेचैनी पैदा हुन्छ। त्यो बुझ्न गाह्रो हुन्न। टक्राक टोक्रो उनीहरू एकै ठाउँमा बस्छन्। सिलसिला टुटेको छ, खेल बिथोलिएको छ, मनस्थिति एकदम चञ्चल तथापि बेसहाय। तर पनि उनीहरूको परम मित्र बचाउनुपर्छ। कसरी यो चुनौतीको सामना गर्नु परम कर्तव्य, कसरी? यही अन्तर्द्वन्द उनीहरूमा सायद चलिरहन्छ। बुढो कुसुमको फेदमा बन्चरको पहिलो प्रहार हुन्छ, घोकका आवाज आएको सुनिन्छ। दोस्रो र तेस्रो प्रहारमा चिच्चाहट सुनिन्छ। कस्तो विडम्बना, मानव चोट उनीहरूलाई लागिरहेको छ। लाठीहरू चकित, सानो भक्कानी र मतिर दौडिन्छे। म उसलाई सहारा दिन्छु, म रुख काट्न बन्द गरिदिन्छु। एक तमासको नरमाइलो हुन्छ, मेरो आँखा तिर्मिराउँछन् र लाग्छ बन्चरको चोट परेको ठाउँमा साँच्चै रगत बगिरहेको छ। सानो रुख काटेको होइन, भूत भगाएको पो त, म भन्छु। आँखाभरि आँसु लिएर ऊ मलाई हेर्छ। म उसलाई सान्त्वना दिन्छु, अब यो रुख कहिल्यै नकाट्ने। हो त, कहिल्यै नकाट्ने, ऊ भन्छ। सबै नानीहरू हाँस्छन्, म पनि हाँस्दछु, लाठीहरू पनि हाँस्दै जान्छन्। म घरमा जाँदै गर्दा सोच्दछु बच्चाहरू सबभन्दा अनौठा प्राणी, उनीहरूलाई बुझ्न सजिलो छैन। म त्यही झ्यालबाट हेर्दछु। सबै त्यही काटेको ठाउँमा झुरुम्मा छन्। बुढो कुसुमका पातहरू फरफर हावामा नाचिरहन्छन्। एउटा अनुपम दृश्य, एउटा उदेक लाग्दो कथा, एउटा दन्ते कथा, जस्तो कि एउटा बुढो कुसुमको रुख आफ्ना अनन्य मित्रहरूको खुसीमा आफै हर्ष विभोर भएर बच्चा जस्तै उनीहरूसित खेल्थ्यो रे। मधुपर्क, वर्ष 11, अङ्क 8, पुस 2035। श्रुति सम्वेकमा अहिले हामीले सुनेको कथाको शीर्षक बुढो कुसुमको रुख र सानो। यो कथा हामीले तेजप्रसाद सिटौलाको कथा संग्रह तेजप्रसादका कथाबाट लिएका हौं। अब यसै कथा संग्रहबाट हामीले वाचन सुनाउने अर्को कथाको शीर्षक छ दूरी, पर्दाभित्र पर्दा बाहिर। त्यसलाई धेरैले पागल भने, धेरैले अल्छी पनि। ऊ आफैले भने उसलाई के सम्झन्थ्यो कुनै त्यही जानोस्। पागल नै हो, अल्छै, त्यसमा त्यसले आनन्द पायो। त्यो बन्यो नै त्यस्तै, अल्छी, पागल र कलाकार। कागतमाथिको लिपाईमा त्यसले नामालुम के जोड्यो, पगलाई, अल्छ्याई, हुनसक्द छ आफ्नो पेसा, पेसेवर कलाकार, हुनसक्द छ उसको झुकाव, दर्शन, पागलको अभिव्यक्ति, के हो खोज्दछ ऊ के। दिनभर त्यसले पुस्तकालयहरूमा साँझपख पार्कहरूमा बिताइदियो, रातभर चित्र कोर्यो, बिहानभर निदायो, थुप्रै प्रयास गर्यो त्यसले, अनगिन्ती चित्रहरू कोर्यो, कुनी फेरि के पुगेन, सजीवता, यथार्थता, सामाजिकता, भाव प्रदर्शन, यिनमा म कुनै पनि होइन त्यसले भन्यो, बिहानको छाक टर्ने जति निकाल्यो, बाँकी फाड्यो, कलाकार थियो त्यो पक्कापन पाएन, पागल थियो त्यो यसैले च्यात्यो पनि अलिकति माया नगरिकन। एकपल्ट त्यसले धेरै ठुलो चित्र कोर्यो, रातभर रातभर गरेर थुप्रै दिन लगाएर, यता लास, उता हड्डी, अझ उता बमहरू, तोपहरू, माथि उडान, तल धुवाको मुस्लो, यता भागाभाग, उता हाहाकार, गिद्धहरू झम्टिरहेको, स्याल तानिरहेको, मानिस भागिरहेको, केही यस्तै दृश्यहरू, डरलाग्दा उराटलाग्दा दृश्यहरू, त्यो आफै जल्यो, के नाम राख्ने हो, ग्लोबल वार एन्ड, निकै गतिलो रकम त्यसले यो चित्र बेच्यो, असंख्य लासहरू, हड्डीहरू, तोपहरू, बन्दुकहरू सग्लै बेच्यो, बेच्यो अटम्बमहरू, बेच्यो नागासाकी र हिरोसिमा, अमेरिका, बेलायत, रुस, जर्मन, जापान, इटली, फ्रान्स, सबका सब बेच्यो, पुँजीवाद बेच्यो, साम्यवाद बेच्यो। फेरि महिनौ दिनसम्म त्यसले कुनै चित्र कोरेन, दिनभर अध्ययन कक्षहरूमा बितायो, पर्दाहरूमा साँझ बितायो, पेय प्राप्त सस्ता प्रतिबन्ध लागेका दोकानहरूमा मज्जा उडायो, टेबिलमा खायो, कुर्सीमा निदायो, सपनामा के देख्यो, तर बिहान उठ्दा त्यो टाट थियो, निस्किँदा उसित रातको तितो मिठो स्मृति सिवाय केही पनि थिएन, बुवाईहरूले कहिले स्वागत गरे, कहिले मर्मत, पछि धेरै पछि त्यसले अर्को एउटा चित्र कोर्यो, ऊ आफै भागिरहेको राक्षसहरूका बीचबाट, कङ्कालै कङ्कालको लाम, कहीँ रगतै रगत, कहीँ शराबै शराब, ट्वाल्ल बलेका भोका आँखा, सुकेका शरीर, घिनलाग्दा अनुहारहरू, छटपटाइरहेका आत्माहरू, ऊ भाग्यो परीक्षणका लागि, साँच्ची भाग्यो, अनि चित्र यस्तै कोर्यो, सब परीक्षण, आफै परीक्षण, घातक हतियार परीक्षण, अणुबम फोर्यो परीक्षण, हाइड्रोजन फोर्यो परीक्षण, लडाई गुट तानातान परीक्षण, ऊ आफै परीक्षण, सब परीक्षण, अनि यस्तै नाम कुनै बाँच्नलाई। चित्रलाई त्यसले सहरको कुना कुनामा घुमायो, यो पाला त्यो एकैपल्ट एक वर्ष पालिन चाहन्थ्यो, त्यसले यो चित्रको दाम 1,000 राख्यो, तर त्यसको दाम 10 देखि 100 मुस्किलले भयो, चित्रको नाम मसानघाट राखे, त्यसलाई भूतको संज्ञा दिए, त्यसले मनमनै सोच्यो 100 ठिकैको रकम हो, एउटा सुन्नाको हेरफेर, उसले बाँच्न चाहेको जीवन र वर्तमान जस्तै, उस सुन्ना सुन्ना ऊ, उस ऊ र सुन्ना, बाँच्नु र सुन्ना, सुन्ना र अस्तित्व, आखिर एउटी क्लर्क युवतीले उसको त्यस चित्रलाई मन पराई, रुपियाँको अभावमा कुनै दिन खबर गर्नेछु भने चित्रको प्रशंसा गरी, त्यसको अभिवादन गरी, म तपाईँलाई एकपल्ट भेट्नेछु, अनि त्यो खाली हात फिर्यो, त्यसका जीवनमा भयङ्कर खलबली मचियो, जीवनदेखि एउटा घृणा पैदा भयो, तर युवतीको भेटले बाँच्ने प्रेरणा पनि, भोको बस्नु सम्भव छैन, बाँच्नु पनि सजिलो छैन, जिउनुको दुःखले मर्नु कायरता, जिएर पनि जीवित बस्ने साधना नपाउनु अभिशाप, तर युवती बाँचेकी छे, त्यो पनि मुस्किलले गुजारा गर्छे, चाहेको चिज नपाएरै, म पनि बाँच्न सक्दछु नपाएरै, युवतीलाई भोलिको आशा छ, मलाई आउने भोलिले त्यसको साथ छ, प्रेरणाकी स्रोत। त्यसको हृदयमा परिवर्तन आयो, त्यो जीवनतिर आकर्षित भयो, आफ्नो चित्रको प्लट त्यसले युवतीसित गाँस्यो, अन्तर्हृदयले नै युवतीलाई अँगाल्यो, चित्रमा युवतीको बाह्य रूप कोर्यो, शारीरिक छाँट, स्वाभाविक मुस्कान, हावभाव, सरल, सुसभ्य, युवतीबाट त्यसले पाएका वरदान, त्यसले पाएको छाप, त्यसको जीवनमा प्रथम मानिसको प्रवेश, उसकी खुसीकी देवी, कलाकी सफलता, आन्तरिक मागकी पूर्ति, शोभा, प्रकाश, पथ प्रदर्शिका, यो त्यसै त्यसै आनन्दले पागल भयो, शरीरमा नयाँ प्राणको सञ्चार भयो, त्यो बिछोनामा लेटेर सुन्दर भविष्यमा निदायो, वर्तमानलाई भुल्यो, भूत मानव छँदै थिएन, भए त्यो 1,000 वर्ष टाढा थियो, धेरै वर्ष अघि दन्त्यकथा जस्तो त्यसको विगत भूत। फेरि 2 महिनापछि युवतीलाई अचानक भेट आयो, पुरा सजधजमा, रातमा त्यही त्यसले कोर्यो, सिँगार्यो, आफै मोहित भयो, विचार र भावनामा सामञ्जस्य आएन, कला पैसामा बिक्ने चीज होइन, कला हृदयसित सम्बन्ध हुन्छ। त्यसले भन्यो, हृदय जोड्न खोज्यो आफ्नो हृदय युवतीको हृदयमा। के युवतीको हृदय यसमा आएको छ? स्नेह छ, समता छ, सरलता छ, सभ्य व्यवहार, सहानुभूति, मुस्कान, अभिवादन। शिल्पीले कुँदेको मूर्तिमा हृदय भेट्छ, म आफ्नो चित्रमा हृदय भेट्छु। ताजमहलभित्र एउटा हृदय सुतेको छ, मिश्रका पिरामिडहरूमा सैकडौं हृदयहरू सुतेका छन्, हिटलरे ग्यास च्याम्बरमा रेनेताको हृदय सुतेको छ, यहाँ युवती से। त्यो फेरि केही क्षण चुपचाप त्यही चित्रलाई निहालिरह्यो। को उत्साहित थियो त्यो आशामा रङमगिएको मिठो कल्पना बोकेर, कहिल्यै अन्त नहुने सपनामा डुबेर। पछि त्यसलाई युवतीको एउटा चिठी आयो। युवतीले आफ्नो विवाह हुने कुरो उल्लेख गरी चित्र मागी, रुपियाँ लिन आउनेको आग्रह गरी, त्यो मर्महात भयो। चित्र पठाइदियो, विवाहमा भेट गर्यो, अनि आफूसित बाँचेको पैसाले एउटा सस्तो हार किन्यो, युवतीलाई पहिराइदियो, वरण गर्यो, त्यही चित्र नयाँ सिराबाट सुरु गर्यो, त्यति नै कुरो गर्यो, अघिल्लो भेटलाई प्रतीक्षा गर्यो। दुई वर्ष बाद त्यसले पुनः युवतीलाई भेट्ट आयो, बिल्कुल साधारण वेशभूषामा। युवतीले त्यसलाई उस्कामा आउने आग्रह गरी त्यसले स्वीकार गर्यो। रातमा त्यसले दोस्रो चित्र कोर्यो, पहिलो मेटायो, अनि एक दिन त्यो युवतीकोमा गयो चित्रसहित। युवती र उसका पतिले घर सारिसकेका थिए। त्यो त्यसै फर्कियो, थकित झैँ त्यो कुर्सीमा बस्यो र सोच्नमा मग्न झैँ भयो। सायद त्यो भन्न चाहन्थ्यो, अब न युवतीमा केही छ न उसमा नै, यसैले तय गर्यो होला। त्यसले युवती र युवतीले त्यसलाई पछ्याउनु बेकार थियो, तर त्यसले चित्त बुझाइहाल्न पनि सकेन, त्यसले आफ्नो चित्र पनि पूरा गर्नु थियो। आठ वर्षपछि त्यसले युवतीलाई तेस्रो पल्ट भेट्टायो। नानीसहित उसका अनुहारमा अब चाउरी उत्रिसकेका थिए, केस फाटफुट पाक्न लागेका, कमजोर मरणच्यासे, असमयमै बुढ्याइले खान लागेकी, चिन्न धेरै मुस्किल पर्ने। तपाईँलाई धेरै कुरा भन्नु छ, एकपल्ट उसको गला अवरुद्ध भयो, अरू ज्यादा भन्न सकिनँ। त्यो जवाफको प्रतीक्षा नगरेरै गइहाली। आज सायद त्यसको तपस्या पूर्ण भयो, त्यो हर्षले पागल चाहिँ भयो। त्यो आज युवतीलाई हृदय खोलेर सब उसका सामुन्यमा राखिदिन चाहन्थ्यो र चाहन्थ्यो केही आनन्दले बाँच्न, तर ऊ गइहाली, त्यसले एकछिनसम्म पनि भन्न सकेन। शालिगले आफ्ना सामान्यका बटुवालाई तोडे झैँ त्यसले आँखाले भ्याएसम्म उसको अनुसरण गर्यो रुदित नयनले। साँच्चै त्यसलाई आज ज्यादै आनन्द लाग्यो। त्यसले भन्यो, त्यो सुखी हुन सकिनछ, तर अब त्यसरी रोएर नै के हुन्छ, उसको नानी पनि भइसक्यो। रातमा त्यसले दोस्रो नयाँ चित्र मेटायो, त्यसको रूप कोर्यो। यो पाला त्यसले युवतीको हार पहिरहेको चित्रसहित दजाएर हेऱ्यो। अनायास फेरि उसका आँखा सजल भएर आए। त्यसले हार लगाएको चित्र सामनेबाट पर्दा लगाइदियो, त्यसलाई केही शीतल भयो। अब दीर्घ समय लाग्ने छैन, सफलता आफ्नो भइसकेको छ, अब युवती रोगी भइसकेकी छ। अनि पछि त्यो युवतीले भनेको कुरा पूरा गर्न सकेको ठेगानामा गयो। त्यो यसपाला युवतीबाट उसका हरेक कुराहरू सुन्न तयार थियो। त्यो ठेगानामा पुग्यो, तर युवती आफ्ना पतिका साथ हावापानी बदल्न कहीँ गइसकेकी थिए। त्यो त्यसै फर्कियो खाली हृदयले, शून्य चेहरा लिएर। त्यो अब किन युवतीकोमा धाइरहेछ, त्यसले भन्यो, अब सुन्नु नै के छ र भन्नु नै पो के रह्यो र। 18-20 वर्ष अघि भनेको बेग्लै हो, साँच्ची अब ऊ आफ्नै त्यो अनायास तर्सियो, तर त्यो त्यसको पुरानो अवशेष थियो। त्यो त्यसैमा सकियो पनि, बरु पायो स्थिरता, परिपक्वता, अचञ्चलता, नजानिदो गरी त्यो मुस्कायो। अचेतमै हातले केस चलाइरहेका, केस निकै पाकिसकेका, शरीरको रूप बेग्लै, त्यो युवतीको चित्र भएतिर लम्क्यो, तर पर्दा पछाडि नै त्यो सोता रोकियो, घण्टौं त्यहाँ उभिरह्यो, मानौ पर्दा पार गर्ने साहस त्यसमा थिएन। झण्डै 20-21 वर्ष अघि त्यो सरल थियो, एउटी युवतीको कोठामा पर्दाभित्र एउटा समयले बिदा दिन लागेको मानिस। त्यो फर्कियो पर्दा पारीको दुनियाँ नदेखेरै, आफ्नै निर्माणमा हार मानेर, एक पाँचवा शताब्दी पछि परेर, प्रेमलाई श्रद्धाले बेरेर। धेरै पछि त्यसले सुन्यो युवतीको मृत्यु भयो अरे। त्यो खुसीले मातियो आँखाभरि आँसु बोकेर। त्यसको काम पूरा भयो अरे, युवती अमर रे, आफै भने सफल कलाकार रे। पछि त्यो युवतीको समाधिमा पुग्यो, एउटा चार साँडेको चुन र सिमेन्टको युवतीको अन्तिम अवशेष। दुई थोपा आँसुले युवतीलाई श्रद्धाञ्जली अर्पण गर्यो अनि फिर्यो, आफ्नो चित्रमा अन्तिम रूप दियो, त्यसलाई पर्दा बाहिर झुन्डाइदियो, अर्को पर्दाले त्यसलाई ढाक्यो। Ah श्रुति सम्वेकमा अहिले हामीले सुनेको कथाको शीर्षक थियो दूरी पर्दाभित्र पर्दा बाहिर। यो कथा हामीले तेजप्रसादका कथा संग्रहबाट लिएका थियौँ। आज श्रुति सम्वेकमा तेजप्रसाद सिटौलाका कथाहरू सुनिरहेका छौँ। अरू कथा लिएर केही बेरमा आउनेछौँ। उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार उज्यालो 90 नेटवर्क।
कार्यक्रम श्रुति सम्वेकमा पुनः स्वागत छ। तपाईँ अहिले उज्यालो 90 नेटवर्क मार्फत काठमाडौँ उपत्यका र आसपासका क्षेत्र र विभिन्न एफएम स्टेशनहरू मार्फत देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट कार्यक्रम श्रुति सम्वेक एकैसाथ सुनिरहनु भएको छ। श्रुति सम्वेकमा हामी आज तेजप्रसाद सिटौलाका कथाहरू संग्रहित संग्रह तेजप्रसादका कथाबाट कथा सुनाइरहेका छौं। अब हामीले श्रुति सम्वेकमा सुनाउने तेजप्रसाद सिटौलाको अर्को कथाको शीर्षक छ आवाज। दाई, उसको र मेरो कट्टी भएको छ। ऊ भन्छे 17-18 वर्षकी केटी, मन्जरी उसको नाम, अलि मोटी, सुहाउँदो उचाइ। उसको रोम रोमले सङ्केत गर्छ ऊ तरुणी भएछ। हेर्नुहोस् न, त्यसले मलाई धोका दिन्छ होला। त्यो साँच्ची धोकेबाज हो। म ऊ अनि मौन रहन्छे। उसका ओठहरू मात्र चलिरहन्छन्। त्यो सायद केही सोच्दछ आफैलाई लिएर, आफ्नै अतीतलाई लिएर। अतीत एउटा सुखद, अतीत एउटा अत्यन्तै निर्दयी। जेलको वातावरण त्यसै उराट लाग्दो छ, त्यसै टोलाए जस्ता दिनहरू, आफैमा हराए जस्ता दिनहरू। कुनै व्यवसाय छैन, बस्नु यहाँ बाध्यता, अभावहरूको बीचको गुजारा, छिनछिनमा बदलिने मनस्थिति, आन्तरिक उकुस मुकुस। पर कम्पाउन्ड बाहिरको दुनियाँले लालायित गर्छ। साधारणतया कैदी जीवन यस्तै हुन्छ। दाई हेर्नुहोस् न, विश्व यहाँबाट पठाएको खाना पनि खाँदैन। ऊ भन्छे यहाँका पिनदेखि गार्ड कमान्डर अनि अरू सबैको चाकडी गर्नुपर्ने, यी मुराहरूलाई कति ठुलो हुनुपर्ने। ऊ भने 10 कर्म गरेर पठाउँदा पनि खाँदैन। अब मसित रिसाएर के हुन्छ र भन्नुहोस् त। ऊ अर्कै जेलमा, म अर्कै, त्यसलाई कति सम्झाउने। फेरि त्यो कस्तो नि, म अर्कैसित प्रेम गर्छु रे, कसरी भन्न सकेको होला। त्यो कस्तो पापी त। उसको अनुहार एक तमासको हुन्छ। मन्जरी विरक्तिँदै भन्छे म त्यसलाई माया गर्दिनँ रे, म कति माया गर्छु। हाम्रो बिहे भएको छैन, छुटेपछि गरे भइहाल्छ नि, हुन्न दाई। म टाउकाले सङ्केत गर्छु हुन्छ। उसको आँखामा आँसु टिल्पिलाउँछन्। ऊ उठेर जान्छे, फेरि निकै बेरसम्म निस्कन्न। मन्जरी र उसका विश्वलाई 6 जनालाई विष खुवाई मारेको अभियोग छ। बाबु आमा भाइ त्यस्तै अरू 6 जनाको विभत्स मृत्यु। प्रत्येक आउनेले उसलाई औँलाइदिन्छ, देख्ने प्रत्येकले उसलाई धिक्कार्छ, सुन्ने प्रत्येकले भन्छ भयानक अपराध। एक दिन मन्जरी बसिरहेकी हुन्छे, म माथिबाट सिँढी उत्रन्छु। ऊ मलाई बोलाउँछे, म उसको नजिक पुग्दछु। सहानुभूति जेलमा आवश्यक हुन्छ। सबै कैदी ऊ साडी र ब्लाउज लगाएकी, दुई चुल्ठे कपाल, पोते र सिउँदोमा सिन्दुर। ऊ आफै सुरु गर्छे, दाई म बिहे भएको हो कि, यस्तै त हुन्छ, मलाई यो सब सुहाउँछ, अहिले मलाई मजा लागेको छ, तपाईँलाई यो सब मनपर्छ। अनि मलाई ताक्दछ तारिफको प्रतीक्षामा। म केही हाँसिदिन्छु, फेरि भनिदिन्छु, मन्जरी आज त साह्रै खुलेको छ, तिमी असाध्यै राम्रो देखिन्छौ, ऐना हेरिनौ। ऐना हेरेको भए आफै मोहित हुने थियो। मेरो भनाइले उसलाई हिट गर्छ। ऊ हाँस्दै खुम्चदै भाग्दछ, म फेरि हाँसिदिन्छु। मलाई आभास हुन्छ ऊ धेरै खुसी छ, जेल जस्तो उसलाई लागेको छैन। सधैँ उसका लागि वातावरण उल्लासपूर्ण भइदिए, त्यो सायदै सम्भव छ। म यहाँबाट छुट्दछु, उठ्दछु। अर्को दिन बिहान ऊ बेग्लै पोसाकमा हुन्छे, रातो फ्रक, फ्रकमाथि लामो जाडोमा लाउने कोट, पिँडुलासम्म ढाक्ने निला मोजा अनि सेता जुत्ता। यो पोसाकमा पनि ऊ आकर्षक देखिन्छे। कपालको राई दुई चुल्ठामा छैन, सम्म्याएर छाडेको छ। हिजो जस्तो उत्साह भने आज उसमा छैन, निकै उदास। म आफै बोलाइदिन्छु। मन्जरी, आज ढिलो उठ्यौ नि, निद्रा आएन कि कसो? हो त नि, ऊ भन्छे, अहिले उज्यालो हुने बेलामा निदाएको। साँच्ची दाई, तपाईँलाई एउटा कुरो थाहा छ, म 120 वर्ष कैद हुन्छु। 120 वर्ष, बुझ्नुभयो? कस्तो गजब। त्यसपछि जब म छुट्छु अनि ऊ हाँस्दछे, यसबेला उसको हँसाइ निष्प्राण प्रतीत हुन्छ। मन्जरीलाई रातमा निद्रा नआएको कारण बुझ्न मलाई धेरै बेर लाग्दैन। प्रत्येक मर्नेको 20-20 वर्ष गरी सोझो हिसाब, 120 वर्ष। आजीवन कारावासको सजाय पाउनेले पनि त्यति लामो अवधि सोच्नु परोइन। तथापि मनोवैज्ञानिक सोचाइले उसमा काम गरिरहेको हुन्छ। आजीवन शब्द 120 वर्षभन्दा पनि निर्दयी लाग्दछ। सायद यसले जीवनको मूल्यलाई सङ्केत गर्दछ। मानिसको आशाको, उसको इच्छाको सीमा हुन्न। कथम 121 वर्ष उसको आयु भइदियो भने उसले एक वर्ष स्वतन्त्रतापूर्वक बाहिर बिताउनेछ। म मन्जरीलाई बस्ने सङ्केत गर्दछु। ऊ बस्दछे। म उसलाई सम्झाउँछु, मन्जरी, कानुन कहाँ त्यस्तो हुन्छ र? मार्नेलाई प्रत्येक मर्नेको सजाय अलग अलग हुन्न। फेरि तिमीले त अन्जानमा गरेको, मार्ने उद्देश्य तिम्रो होइन। जो भयो त्यो त दुर्घटना हो, आकस्मिकता हो। तिम्रो विशुलाई भने अलिक सजाय हुन्छ होला, तर उसको पनि त बयान इन्कारी छ। कानुन व्यवसाय राख, अनि त तिमी छुटिहाल्छौ नि। उस सायदै आश्वस्त हुन्छे। यसो त उसलाई चाँडै सम्झाउन सकिन्छ, चाँडै बिगार्न सकिन्छ। उसको अभियोगलाई सायद उसको आत्माले स्वीकार गर्छ, सायद ऊ आफै आफूलाई दोषी करार गर्छ। म उसलाई पनि चिया मगाउँछु। फेरि खाना बनाउने समय हुन्छ। ऊ अनि अनिच्छापूर्वक उठ्दछे। म पिकेटतिर लाग्दछु। उसको मन तुलबुले छ। ऊ आफै कुनै निर्णयमा पुग्न सक्दिन। उसको उमेर पनि कम बेचैनी पैदा गर्ने खालको छैन। ऊ निर्धक्क भएर बस्नै सक्दिन। एकैछिनमा फुरुक्क, एकैछिनमा खिस्रिक्क, कति केटाकेटी पनि छ उसमा। बाबुआमाले लाडप्यारले हुर्काएकी एकलौटी छोरी, यसै साल उसको विवाह हुने हुन्छ। हजारौँ रुपियाँ खर्च गरी रहरको विवाह गर्ने बाबुआमाको उत्सुकता, लायक केटोसित जोडी लगाउने हार्दिकता, गजब हुन्छ नि यति पनि। सौभाग्यपूर्ण यथार्थता तासका महल समान छिनभरमा चकनाचुर हुन्छ। कसैको आन्तरिक कुरो, व्यक्तिगत जीवन बुझ्न गाह्रो हुन्छ। उसको निष्फिक्री आँसो, चाँडै झगड्ने स्वभाव, फुरुक्क हुने बानी, कति निश्चल छ उसको स्वभाव। त्यस्तै उसका कोठामा बस्नेहरू सुनाउँछन्। कोही दिन ऊ कसैसित बोल्दिन, रातभर जागै बस्छे। कोही दिन खान्न, कहिले गीत गाउँछे, नाच्न तम्सन्छे।
श्याम संग मिलनात चित्त दंग, श्याम रंग श्याम संग मिलनात चित्त दंग, श्याम रंग श्याम संग मिलनात चित्त दंग।
आफ्ना चीजहरू अरू कैदीलाई बाँड्छे। रुपैयाँ पैसा पानी जस्तो फ्याँक्दछे, बाँड्दछे। उधारो लिन पनि पछि हट्दिन। कतिपल्ट ऊ बेहोस भएकी छ, अनि बेहोसमै पिसाब गरिदिन्छे बिछ्यौनाभरि नै। उसका सम्बन्धमा केही पक्का गर्न पनि गाह्रो हुन्छ। अरू भन्दछन् उसलाई सुनिदिनुपर्छ, नत्र ऊ चित्त दुखाउँछे। मेरो अठोट उसको सम्बन्धमा यही छ। एक दिन यस्तैमा ऊ मलाई भन्छे, म काली माताको पूजा गर्छु। थाहा छैन उसको काली मातासित किन झुकाव छ। यस्तै अर्को दिन भन्छे, तपाईँको कपडा सिनु छैन, म सिदिन्छु नि। ऊ बिना प्रसङ्ग कि मान्छे, कुनै थालनी छैन, सिलसिला छैन उसको कुरा गराइमा। मलाई पापी भन्नुहुन्छ, अनायास प्रश्न गर्छे। त्यो भनेको पनि ठिक छ, अनि गलल आँस्दछे। क्यामेराम्यानको दृष्टिमा मन्जरी एउटी आकर्षक तरुणी, प्रौढ मानिसहरूको दृष्टिमा एउटी मायालु केटी, समाजको आँखामा भयानक अपराधी, यही हो देखावटीमा ऊ। यसरी दिनहरू बित्दै जान्छन्, नयाँ कैदीहरू थपिन्छन्, पुराना कतिपय छोड्दै जान्छन्। उसमा खास फरक पाइन्न। नयाँ आउने प्रत्येकले उसको मामलामा चाक बढाइदिन्छ। त्यो उसलाई मन पर्दैन, उसलाई बोर लाग्छ। हुन सक्दछ यिनै कारणहरूले पनि ऊ अनौठा प्रश्नहरू यदा कदा गरिरहन्छे। ऊ एकपटक भन्छे, दाई, मृत्यु पनि एउटा राम्रो कुरो, त्यसलाई तपाईँ सजिलै स्वीकार गर्न सक्नुहुन्छ? मन्जरी, जो अवश्यम भावी छ त्यो नराम्रो कसरी हुन सक्छ र? अनि स्वीकार्य त त्यो झन् छ नै, तर यति सम्झ, मृत्यु सोचे जस्तो सजिलो हुन्न। म जवाफ दिन्छु, सजिलो हुन्न र नै त्यसको महत्त्व हुन्छ। ऊ तर्क गर्न तम्सन्छे। मलाई त्यस्तो चिजमा तर्क गर्न उपयुक्त नलागेर नै म भनिदिन्छु, अप्ठ्यारोको पनि सीमा हुन्छ, मृत्युमा समर्पित भएर कसैले केही पाउँदैन। ऊ घुरिन्छे, म हिँडिदिन्छु। दाई, मन्जरी हाँस्दै बोलाउँछे, म पनि उसलाई सुनिदिन उतै लाग्दछु। बस्ने ठाउँ दिँदै ऊ भन्छे, जेलमा बसेको बेला उमेर बढ्दैन रे। त्यस्तो पनि हुन्छ र, त्यस्तो भए कस्तो गजब। म जहिले पनि 18 वर्षकी हुन्छु, मेरो बिसु 22 120 वर्षपछि पनि हामी उस्तै हुन्छौँ अनि सँगै बाँच्दछौँ। फेरि उन्मुक्त आँसु हाँसिदिन्छे, म दङ्गदास हुन्छु उसको कुरो सुनेर। बिना प्रसङ्ग कि मान्छे, ऊ बिना सुर कि गायन, एउटा पूर्ण फूल, सृष्टि स्वयं पनि लाग्छ उसको निमित्त भयानक बोल। मलाई पागल भन्नुहुन्छ उटपट्याङ? म त्यस्तो होइन नि, सत्य भनेको। मलाई रातमा निद्रा आउँदैन, रातभर कपडा सिउँछु। हेर्नुहोस् न, मेरो मुख पनि चुरोटले तितो भएको छ। मलाई चिया पिलाउनुहुन्छ? अहिले 4 बजेपछि पो निदाएछु। गजबको सपना भने, विश्व र मेरो बिहे हुँदो रहेछ। बुबा मुहा पनि हुनुहुन्थ्यो, म त रोएँ पनि बिउजेर। बुबा आमालाई सम्झेर कि? म सोधिदिन्छु। हो त, माया लाग्छ नि। माया कि पछुतो मन्जरी? ऊ मेरो मुखमा हेर्छे, तर फेरि मेरो भनाइले खास प्रभावित नगरे जस्तो भन्दै जान्छे। म पछुतो मानेर रोएको होइन दाई, मायाले रोएको। मलाई लाग्छ नि, माया अलग चिज हो, पछुतो अलग। ऊ तार्किक रूपमा पेश हुन्छे, म पनि उसलाई एकाध प्रश्नहरू गर्दै जान्छु। अगाडि भन्दै जान्छे ऊ, दाई हामी आफ्नो आफन्त चिनेको मानिस मर्दा पनि त रुन्छौँ, सधैँ कोही बाँच्दैन। हाम्रो काम अनौठो भयो, अनौठो पनि अपराध हुन्छ। हामी त पापी रे, तर धर्मात्माहरूले मानिसको भित्रसम्म पुग्ने कहिल्यै प्रयास गरेका छन् र। फेरि मानिस मार्ने मात्र पापी हुन्छ र, मार्ने स्थिति बनाउने नि। मेरो भनाई दाई, देखेको जति पाप, आँखा चिम्लेको जति धर्म। मलाई एउटा प्रश्नले जहिले पनि सताइरहन्छ। एकैछिनपछि ऊ पुनः प्रारम्भ गर्छ, पापीलाई माया गर्दा उसको पाप भोग्नुपर्छ र? अवश्य पर्दैन, तर म उसलाई भन्ने ठिक शब्दहरू नपाएर पनि भनिदिन्छु। समाजमा राम्रोको प्रशंसा र नराम्रोको निन्दा नभए अपराधहरू बढ्ने हुन्छ। जे होस् मन्जरी, तिमीहरूले अब बितेकोलाई भुल्नुपर्छ। त्यो सम्भव छ र दाई? आखिर अपराधीको पनि त हृदय हुन्छ, फेरि एक क्षणको अपराध जीवन पर्यन्तका निम्ति अपराध हो र? आफ्नो छातीमा सङ्केत गर्दै भन्छे, यहाँ पाप पनि छ, धर्म पनि, लाज पनि छ, घृणा पनि। यसलाई हलुका रूपमा हेर्नुहुन्न दाई, उत्याउलाई जस्तो सोचिन्छ, मात्र बासनाका निम्ति होइन। आफ्ना अङ्गहरूको स्वाभाविक वृद्धि सबैलाई मनपर्छ, त्यसको प्रदर्शनी मनपर्छ, त्यसको तृप्ति मनपर्छ। त्यही त मैले पनि चाहेँ, के त्यो विकृति हो र? 6 जनाको मृत्यु एउटा संयोग हो, मृत्यु कसैलाई मन पर्दैन, तर यसलाई कसले बुझिदिन्छ? हाम्रो कुरा छोडिदिनुहोस्, तर भन्नुहोस्, यथार्थतालाई ढाकेर सकिन्छ र? म आफ्नो अपराधलाई स्वीकार गर्छु, तर बासना तृप्तिका लागि अपराध यो अस्वीकार्य छ। म उसका कुराहरू सुनिदिन्छु। गरैयाको दिन भेट्न आउनेहरूको भिड लागेको हुन्छ, सबै आफन्तहरूसित कुरा गरिरहेका हुन्छन्। मेरा गरैया गइसकेका छन्। म पिकेटमा आँखा लगाउँछु, मन्जरी त्यहाँ हुन्न, म भित्र बस्दछु। पर्खालको पश्चिम दक्षिणको नामा ऊ एक्लै बसिरहेकी हुन्छे, म आफै उसलाई बोलाइदिन्छु। मन्जरी, पिकेटमा पनि निस्केनौ नि? मलाई पिकेट मन पर्दैन दाई, ऊ केही आवेशमा आएर भन्छे। कहिले फेरि पिकेट नै छाड्दिनौ नि? म उसलाई चिड्याउँछु। भेट्न आउनेहरू पनि बदमास हुन्छन्, उही भावावेशमा भन्छे। किन? म सोध्दछु, मलाई आउने आएर के मजा लुट्नु? हामीलाई धिक्कारेर उनीहरूको के काम बन्छ? भन्नुहोस् त, त्यसरी हाम्रो अपराधको बदला हुन्छ? यहाँ आउनेहरू त्यस्तो केही सोच्दैनन्। पछि ऊ केही भन्दिन, मेरो जवाफको पनि ऊ प्रतीक्षा गर्दिन, ऊ उठेर जान्छ। म सोच्दछु, उसलाई आशा बधाउनेहरूको कमी छ, उसको अपराधलाई बिर्सिदिनुपर्छ, उसलाई जिउने उपाय सोचिदिनुपर्छ। थोरै स्नेह, अलिकति सानुभूतिले पनि उसलाई बाँच्ने प्रेरणा हुन्छ। यस्तैमा ऊ फेरि फर्केर उसै ठाउँमा बस्दछ। अहिले ऊ केही शान्त छे, ऊ फेरि भन्न थाल्दछ, कस्तो निष्ठुरता, मेरो भाइलाई भेट्न आउन प्रतिबन्ध लगाइयो, मेरो सहारा ऊ, किञ्चित म पनि उसको सहारा। उसको चेहरा सुन्ने झैँ लाग्दछ, मतिर नहेरेरै ऊ भन्दै जान्छे, अरू अरू किन? मेरा आफन्तहरू पनि मृत्यु चाहन्छन्, मेरो लाससित बदला लिन चाहन्छन्। मेरो झिनो निर्बल अस्तित्वमाथि यति ठूलो प्रहार, यो कस्तो न्याय हो दाई, सभ्य मानिसको? छोटो फ्रक लाएर घाउ भएको खुट्टा सुमसुमाएर मन्जरी बसिरहेकी छे। उसको घाउले झिङ्गाहरू आकर्षित हुन्छन्, ऊ तिनीहरूलाई बगाउँछे, तर फेरि तिनले आक्रमण गरिहाल्छन्। ऊ झोकिन्छे, मलाई देखेर ऊ केही सम्हालिन्छे, फ्रक मिलाउँछे, फेरि मतिर फर्केर सोझै प्रहार गर्छे। त यी झिङ्गाहरू पनि मानिस जस्तै सताउन पल्केका छन्। मलाई उसको भनाइ केही खड्कन्छ, परन्तु म ठट्टामै भनिदिन्छु, तिमी भनेपछि झिङ्गाहरू पनि हुरुक्क हुन्छन्। छि दाई त, ऊ फेरि झिङ्गा दपाउँछे, रुमालले घाउलाई छोप्दे भन्छे। यिनीहरू मानिस भएको भए मलाई जबरजस्ती बलात्कार गर्ने थिए। म सन्न हुन्छु उसको बनाइले। मेरो अनुहारमा पुलुक्क हेरेर ऊ प्रसङ्ग बदल्छे। मेरो शरीर फत्याकफुत्तो कुहियो भने मलाई कसैले माया गर्छ दाई? सबै नाक थुनेर भाग्दछन्। अनि हाँसिदिन्छे निर्धक्क। साँच्ची भनेको, तुरुन्तै सुरु गर्छे, भन्नुहोस् त, प्रेम भनेको शरीरको छाँटखाँट र आकर्षण हो? यसको सम्बन्ध शरीरसित मात्र छ? म यी सबको कहाँ ठिक ठिक जवाब दिन सक्दछु र मन्जरी, प्रेमले मानिसलाई सम्भवतः नजिक ल्याउँछ, अपनत्वको बोध हुन्छ। मन्जरी पुनः बहस गर्दिन, मेरो भनाइको खण्डन पनि गर्दिन, ऊ मौन रहन्छे। यस क्षणलाई म आफ्नो विजय सम्झिदिन्छु। ऊ उठ्दछ, म पनि उठ्दछु। समय बित्दै जान्छ। जेलमा ऊ र हामी बसेको निकै महिना हुन्छ। हर दिन ऊ र म या अरू कोही कुनै न कुनै प्रसङ्गमा कुरो चलाइरहेका हुन्छौँ। केही नभए पनि ऊ मन बहलाउन खेलबाडमा सरिक हुन्छे। यो प्रक्रिया चलि नै रहन्छ, तर दिन प्रतिदिन ऊ अरू उदास, आक्रामक र गम्भीर हुँदै जान्छे। झन्झन गहिराईमा फस्दै जान्छे। कहिले ऊ खाली भाँडो जस्तो उदाङ्गो हुन्छ भने कहिले प्रश्नै प्रश्नको पेटारो। एक दिन ऊ मलाई उसैले बनाएका चित्रहरू देखाइरहेको हुन्छ। तिनमा उसका आफ्नै खालका कमेन्ट्सहरू पनि छन्। म उसलाई उत्साहित गरिदिन्छु, प्रयास गरेपछि तिमी राम्रा चित्रहरू बनाउनेछौ, जेलमा बसेर पनि धेरै कुरा सिक्नुपर्छ, यो पनि पाठशाला हो मन्जरी। ऊ केही फुरुक्क हुन्छ आफ्नो उपलब्धिमा, तब एकाएक ऊ ममाथि पनि सहानुभूति राख्न पुग्दछ। दाई, आजकल तपाईँ धेरै दुब्लाउनु भयो, के सोच्नुहुन्छ? अनि फेरि कसैको भनाइ दोहोऱ्याइदिन्छ, जेलमा बस्दा आनन्दले बस्नुपर्छ, निष्फिक्री, जेल कैदीहरूको घर हो, संसार पनि यही हो। केही बेर सन्नाटा छाउँछ, उसका आँखाहरू पर पर पुग्दछन् पर्खाल बाहिरसम्म, परन्तु अग्ला पर्खालहरूले बाधा गर्छन्। ऊ सायद नचाहेरै, सायद उसले रोक्दा रोक्दै उसको मुखबाट फुत्त निस्कन्छ। कस्तो व्यवस्था, के म भन्छु, केही होइन। तब ऊ हाँस्ने प्रयास गर्छ। यी पर्खालहरू कति पुराना होलान्? उसको ध्यान एकाएक त्यतै लाग्छ। धेरै पुराना, राणाकालीन, प्रजातन्त्रकालीन, तिमी हामीकालीन, यसमा मेरो नाम पनि लेखिनुपर्छ। भित्तामा लेखिएका अनगिन्ती नामहरूले उसलाई आकर्षित गर्छ। अवश्य, म भन्छु। भन्नुहोस्, यी पर्खालहरू कैदीका इतिहासका पाना हुन्? ऊ प्रश्न गर्छ। होइन, पुरै इतिहास, म भन्छु। यसै बेला उसलाई कसैले बोलाइदिन्छ, ऊ जान्छे, म पत्रिका पढेर बस्दछु। केही क्षणपछि नै ऊ फेरि फर्किन्छ। सिलसिला दोहोरिन्छ। इतिहास के हो? केही भावुक भएर सोध्दछ। यी पर्खालहरूको इतिहास? ऊ प्रश्न गर्दै जान्छ। कैदीहरूको इतिहास, अभाव, उत्पीडन, छटपटाहट, अन्त्य, अनि सबैभन्दा ज्यादा कैदीहरूको अहम, म भन्छु। भन्दै जानुहोस्, मलाई आज शून्य रहर्छ दाई, अत्यन्तै नम्रता साथ ऊ पुनः आग्रह गर्दछ। हो मन्जरी, यी पर्खालभित्र कैयौँ ठुलाहरू पनि आए, कैयौँ यहाँबाट निस्केर पनि ठुला भए, कैयौँ सप्रिय, कैयौँ झन बिग्रिए, कति सधैँका लागि गए, कति गएर पनि अमर भए। यही हो यी पर्खालहरूको इतिहास। यहाँ आतिजाति भइरहन्छ, यो त एउटा क्रम हो। क्रम भनेको गति हो, यानि समय, टाइम, समयलाई सङ्गटेर इतिहास भन्छ। यसरी म उसलाई उसको आग्रहलाई पूरा गर्ने कोसिस गर्छु। ऊ एकचित्त सुनिरहन्छे, एउटा असल विद्यार्थी जस्तो। मन्जरी स्कुलमा राम्रो विद्यार्थी होइन, मैले यस्तै सुनेको। उसले नवौं कक्षासम्म त पास गरेकी छे। अहिले उसलाई किताबहरू पढ्ने रुचि छ। सिलाइ बुनाइमा ऊ निपुण छे, चित्रहरू कोर्ने लहड हो। दाई, तपाईँहरूमध्ये कतिजना ठूलो मान्छे बन्नुहोला कि? मलाई त्यसबेला सम्झनुहोला। उसको आँखा एकाएक सजल भएर आउँछन्। उसको भावुकताले सीमा नागेको म महसुस गर्दछु। ऊ कात्रिसकेको महसुस गर्दछु। म त दन्ते कथाको पेन्डुरा जस्तो, यथार्थता मसित रहेन। मलाई राम्रो कथा सुनाउनुहोस् न। उसको आँखामा अझै आँसु छ। जीवनदेखि यसरी हार मान्नुहुन्छ र मन्जरी? तिमी जब भागिरहेकी छौ त कसरी यथार्थता तिमीसित रहन्छ? म उसलाई ढाडस बढाउने प्रयासमा अगाडि भन्छु। वाल्मीकि डाकु थिए, तुलसीदास लम्पट, कालिदास पटमूर्ख, यी महापुरुषहरू जीवनदेखि भागिरहन्। तिमी पनि भोलि ठूलो मान्छे बन्न सक्दैछौ, आत्तिन हुँदैन।
ಸಂಘವನಿ ಸೂರ ಮಧುರದಾಗಮನಿ ಕಳೆಯನ್ನ ಸುತ್ತೇನ ಮಜಿನಿ ಪುರೇನ ಸಾಹವೇ.
ಮೇರು ಸಂಜಾಯಲಿ ಉಸ್ಲಾ ಕಿಂಚಿತ ಅಸರ್ ಗರ್ದೈನ, ಬರು ಬೋರ್ ಲಾಗ್ಚ ಉಸ್ಲಾಯಿ. ಪ್ರಸಂಗ ಬದಲೇರ ಉ ಅರ್ಕೈ ಸತಾಮ ದೌಡಿಂಚಿ. दाई, तपाईहरुले अब 50 वर्षपछि पनि मलाई यस्तै सोच्नु होला, होइन त? जवान पट्ठी, उत्ताउली, बतौरी, सन्काई अनि जन्मारा पनि. तब हाँसिदिन्छ गल्लै, म आफै पनि हैरान हुन्छु उसको पन देखेर. दाई, तपाईँका नानीहरू छन्, हकी कस्तो आनन्द हुन्छ नानीहरूसित बस्नु, खेल्नु, उनीहरूका बोली सुन्नु. सत्य भनेको, मलाई नानीहरूसित आनन्द लाग्दछ. मेरो यहाँ बस्दा बस्दै नानी भइदियो भने त्यसलाई तपाईँ के भन्नुहुन्छ? ऊ अरू जोडले हाँस्दछ. जेसस क्राइस्ट, कुमारी आमाको छोरा. म भनिदिन्छु त्यस्तै, म कुमारी हो र, तिम्रो विवाह भएको छैन नि. क्राइस्टको आमालाई के भन्नुपर्छ? मेरी हो, मेरी, म मेरी, कुमारी मेरी. ऊ फेरि हाँस्दछे. मेरो टाउको दुखेर आउँछ, म आफ्नो गन्तव्यतिर लाग्दछु. ऊ त्यहीँ बसिरहन्छे, दोहोऱ्याइरहन्छे, मेरी कुमारी मेरी.
श्याम रङ्ग श्याम सङ्ग मिलनात चित्त दङ्ग, श्याम रङ्ग श्याम सङ्ग मिलनात चित्त दङ्ग.
जेठको महिना, धेरै गर्मी बढेको छ, सर्वत्र तातो हावा. ऊ र म पर्खालको उत्तरपट्टि बसेका हुन्छौँ, म पढेर, ऊ त्यसै. मलाई अब उसित कुराकानी गर्ने इच्छा हुन्न, तर उसलाई त्यसो भन्नुहुन्न. ऊ भन्छे, सुनिदिनुपर्छ. ऊ आफै पहिला सुरु गर्छे. दाई, मलाई बुढी हुने रहर छैन. यी केसहरू फुल्यो भने, यी मासुहरू चाउरी पऱ्यो भने, यी दाँतहरू, आहा, म सोच्न पनि सक्दिनँ कति प्रेम छ मलाई यो उमेरसँग. विचित्र आवेग, उसका हात, मुख, आँखा सब एकसाथ कुरा गरिरहेका हुन्छन्. मलाई चिया पिउने मन हुन्छ, उसको लागि पनि मगाइदिन्छु. ऊ अस्वीकार गरिदिन्छे, उसको एक महिने व्रत छ रे. ऊ भनिदिन्छे, उमेरसँग थोर बहुत सबैलाई माया हुन्छ मन्जरी. म भनिदिन्छु, मुसुक्क हाँस्दछे. मलाई यो सबै थर्कने गरी डाको छोडेर रुने मन हुन्छ, तर खोइ सक्दै सक्दिनँ. मलाई बरु कसैले लास उन्जेल पिटिदिए पनि हुने थियो. म एकै ठाउँमा कुन्जेर बस्ने थिएँ, मलाई पनि झिङ्गाहरूले रुङ्ने थिए. म तिनीहरूलाई नै आफन्त सम्झने थिएँ. म साँच्चै भन्छु, तिनलाई मेरो अङ्ग प्रत्यङ्ग सबै खुला गरिदिने थिएँ. अनि एक दिन मेरो लास यो फलामी ढोकाबाट बाहिर निस्कने थियो. त्यो दिन म आफूलाई उन्मुक्त भएको पाउने थिएँ. म अझै उसमा आएका कमी कमजोरीलाई औल्याउने चेष्टा गर्छु, परन्तु बिचैमा मलाई क्रस गर्छे. ऊ भन्छे, खुलस्तता कमजोरी होइन दाई, मेरो हृदय टटोल्नुहोस् त. त्यहाँ हत्यारा पनि छ, प्रेम पनि छ, अपनत्व पनि छ. केही बेर ऊ शान्त हुन्छे, फेरि तुरन्त भन्छे मलाई, मलाई त यो जेलले पङ्गु बनाउनेछ, मलाई नपुंसक निष्क्रिय बनाउनेछ, म जड हुनेछु. तब मलाई आगोले पोल्दा पनि आत्था हुँदैन, पानीले भिजाए पनि आच्छु हुँदैन. कस्तो भयानक परिस्थिति! उसका निधारमा पसिनाको धारा लाग्छ. ऊ तिनलाई पुस्दिन, हेर्नुभयो, मलाई यो माथि आकाशले पनि खिच्न खोजिरहेछ, जहाँ गए पनि पछ्याइरहन्छ. म गुहार भन्न पनि सक्दिनँ, मेरो आवाज बिचैमा हराउँछ. एउटा लामो सुस्केर पछि मन्जरी उठ्दछे, म पनि उठ्दछु. म उसका सम्बन्धमा केही पक्का गर्न सक्दिनँ. जब जब उसको स्मरण हुन्छ, भनिदिन्छु, त्यो विभिन्नताकी प्रतिमूर्ति. श्रुति सम्वेकमा अहिले हामीले सुनेको कथाको शीर्षक आवाज हो. तेजप्रसाद सिटौलाको कथा संग्रह तेजप्रसादका कथाभित्रबाट आज हामीले तीनवटा कथाहरू सुन्यौं. यी कथाहरूको वाचनसँगै आजलाई श्रुति सम्वेकको समय सकिएको छ. हवस् त, अर्को शुक्रबार फेरि अर्को कुनै गद्दी लिएर आउनेछौँ. त्यसअघि मंगलबारको श्रुति सम्वेगमा सकसको वाचन हुनेछ. तबसम्मको लागि प्राविधिक साथी दिनेश निरौला र म अच्युत घिमिरे बुलबुल बिदा चाहन्छौ. शुभरात्रि.
देदी, 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 देदी.